الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله رسول مصطفیٰ کہیے محمد مصطفیٰ کہیے رسول مصطفیٰ کہیے محمد مصطفیٰ کہیے خدا کے بعد بس وہ ہیں پھر اس کے بعد کیا کہیے شریعت کا ہے یہ اصرار کہ ختم الانبیاء کہیے شریعت کا ہے یہ اصرار کہ ختم الانبیاء کہیے محبت کا تقاضا ہے کہ محبوب خدا کہیے جب ان کا ذکر ہو دنیا سراپا گوش ہو جائے جب ان کا ذکر ہو دنیا سراپا گوش ہو جائے جب ان کا نام آئے مرحبا صلی اللہ کہیے میرے سرکار کے نقش قدم شمع ہدایت ہیں میرے سرکار کے نقش قدم شمع ہدایت ہیں یہ وہ منزل ہے جس کو مغفرت کا راستہ کہیے اور غبار راہ طیبہ سرمے چشم بصیرت ہے غبار راہ طیبہ سرمے چشم بصیرت ہے یہی وہ خاک ہے جس خاک کو خاک شفا کہیے یہی وہ خاک ہے جس خاک کو خاک شفا کہیے رسول مصطفیٰ کہیے محمد مصطفیٰ کہیے خدا کے بعد بس وہ ہیں پھر اس کے بعد کیا کہیے منا علینا ربنا اذ بعث محمد ایدہ بایدہ ایدنا باحمد ارسلہ مبشرا ارسلہ ممجدا صلوا علیہ دائما صلوا علیہ سرمدا صلی اللہ علی النبی الامی والی صلی اللہ علیہ وسلم صلاة و سلام علیک یا سیدی یا رسول اللہ حاضرین محترم آج کی مبارک اور مقدس محفل بسلسلہ گیارہویں شریف اور بسلسلہ ایصال ثواب خطبہ ربانی حضرت ابو مختوم شاہ سید محمد طاہر اشرف شفیع جیلانی نور اللہ مرقدہ منعقد ہو رہی ہے. مجھے جو عنوان دیا گیا وہ ہے وسیلہ. آپ جانتے ہیں کہ ہم اہل سنت و جماعت کا یہ عقیدہ ہے کہ اللہ کے نیک اور برگزیدہ بندوں کے وسیلے سے اگر ہم کچھ مانگے تو اللہ تبارک و تعالی ضرور ضرور عطا فرماتا. انبیاء کرام ہوں، اولیاء اعظام ہوں، مقربین ہوں، جتنے بھی نیک بندے ہیں جس کے وسیلے سے مانگیں گے اللہ رب العالمین ضرور عطا فرمائے گا. اور ہم زندہ کے وسیلے سے بھی مانتے ہیں اور وصال شدہ کے وسیلے سے بھی مانتے ہیں، لیکن ہمارے اس عقیدے پر لوگ اعتراض کرتے ہیں. اب اس میں دو گروہ ہیں، ایک تو وہ ہے جو کہتے ہیں کہ جو زندہ ہو اس کا وسیلہ جائز، اور اگر وصال کر جائے فوت ہو جائے اس کا وسیلہ جائز. ایک گروہ. دوسرا گروہ کہتا ہے مطلقاً وسیلہ جائز ہی نہیں، کیا ہے زندہ ہو کیا ہے وصال شدہ، وہ یہ کہتے ہیں. دوسری بات، ہم قرآن مجید فرقان حمید کی یہ آیت پیش کرتے ہیں، یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ. اللہ فرماتا ہے اے ایمان والو اللہ سے ڈرو اور اللہ کی بارگاہ میں وسیلہ تلاش کرو، وجاہدوا فی سبیلی اور اس کی راہ میں جہاد کرو. اب وہ لوگ کیا کہتے ہیں کہ یہاں وسیلے سے مراد نیک اعمال ہیں. ہم کہتے ہیں نا وسیلہ بزرگان دین کا ہے، وسیلہ انبیاء کا ہے، اولیاء کا ہے، مقربین کا ہے. دیکھو اللہ نے کہا کہ وسیلہ تلاش کرو، تو وہ کہتے ہیں یہاں وسیلے سے مراد نیک اعمال ہے. مثلا نماز کا وسیلہ، روزے کا وسیلہ، حج کا وسیلہ، زکات صدقات و خیرات کا وسیلہ، یا جتنے بھی نیک اعمال ہیں، یہاں وسیلے سے مراد انبیاء اولیاء نہیں بلکہ نیک اعمال. تو اللہ نے جو فرمایا کہ اللہ سے ڈرو اور اس کی راہ میں وسیلہ تلاش کرو، تو وہ لوگ یہ ترجمہ کرتے ہیں کہ اس کا مقصد یہ ہے، اور وسیلے کا معنی یہ ہے کہ نماز کے ذریعے اللہ کا قرب حاصل کرو، روزے کے ذریعے قرب حاصل کرو، زکات و صدقات و خیرات کے ذریعے قرب حاصل کرو. یہ نیک اعمال جو ہیں یہ وسیلہ ہیں اللہ کی بارگاہ، اور ان نیک اعمال کے علاوہ کوئی وسیلہ نہیں. بات سمجھ رہے نا؟ ہم کیا کہتے ہیں؟ ہمارا جواب یہ ہے، کتنی حیرت کی بات ہے، انہوں نے وسیلہ قرار دیا نماز کو، انہوں نے وسیلہ قرار دیا روزے کو، انہوں نے وسیلہ قرار دیا حج کو، زکات کو، صدقات کو، خیرات کو، یہ سارے وسیلہ. وہ کہتے صرف یہ وسیلہ ہے، اس کے علاوہ نہ کوئی نبی وسیلہ ہے نہ کوئی ولی وسیلہ. یہ کہتے نا، ہم کہتے تھے ایک بات بتاؤ، نماز ملی کہاں سے، روزہ ملا کہاں سے، حج زکات و خیرات ملے کس کے دم سے؟ نبی پاک علیہ الصلوۃ والسلام. اگر سرکار نہ آتی تو نہ نماز ہوتی، نہ روزہ، نہ حج، نہ زکات، کچھ بھی نہیں. جن کی وجہ سے یہ اعمال مل رہے ہیں ان کو وسیلہ نہیں مان رہے، اعمال کو وسیلہ مان رہے ہیں. ہے نا بے وقوفی کی بات؟ کہتے نماز وسیلہ ہے، نیک اعمال وسیلہ ہے. ہم کہتے اچھا چلو ٹھیک ہے، یہ سارے وسیلہ ہیں، یہ ملے کس کی وجہ سے؟ اگر سرکار نہ آتی تو کچھ بھی نہ ہوتا. انہیں کے دم قدم سے نماز ہے، روزہ ہے، حج ہے، زکات ہے. بلکہ عبادت کی کیفیت یہ ہے کہ عبادت اسی وقت مقبول ہے جب رسول کی ادا پر ادا ہے، اگر ان کی ادا کے خلاف ہے تو نامنظور ہے. اگر عبادت رسول کی ادا کے خلاف ہے تو نامنظور ہے۔ اب اس کی مثال آپ یہ سمجھیں، فجر میں کتنی رکعتیں ہیں؟ سارے نہیں بولے، سارے نہیں پڑھتے کیا؟ پڑھتے تو ہیں۔ فرض کتنے ہیں؟ دو۔ اگر آپ کہیں کہ میں چار پڑھوں گا، قبول ہوگی؟ کہ بھائی میں تو زیادتی کر رہا ہوں، میں کوئی کمی تھوڑی کر رہا ہوں، دو اللہ نے رکھے میں چار پڑھ رہا ہوں، قبول ہوگا؟ نہیں۔ کیوں؟ میرے محبوب نے دو پڑھی ہیں تو دو ہی قبول ہے، چار قبول نہیں۔ صحیح ہے نا؟ جتنی رکعتیں رسول نے پڑھی اس سے ایک زیادہ نہیں کر سکتے، ایک کم نہیں کر سکتے۔ اگر یہ نماز رسول کی ادا پر ادا ہے تب قبول ہے، اور ادا کے خلاف ہے نامنظور ہے۔ اب اس کے ایک اور مثال دے دے تاکہ بات آپ کے ذہن میں بیٹھ جائے۔ فجر کی نماز اگر ظہر کے وقت پڑھی جائے تو ادا ہے یا قضا ہے؟ اور ظہر کی عصر کے وقت، عصر کی مغرب کے وقت، اور مغرب کی عشاء کے وقت قضا، اور عشاء کی فجر کے وقت قضا ہے نا، ادا تو نہیں ہے۔ مغرب کی نماز اگر عشاء کے وقت پڑھی جائے تو قضا ہے؟ پوری دنیا میں کہیں بھی مغرب کی نماز عشاء کے وقت پڑھو تو قضا ہے، لیکن یہی نماز اگر مزدلفے میں حج کے موقع پر پڑھو تو ادا ہے۔ ادا ہے یا نہیں؟ کوئی نہ کوئی تو حاجی یہاں بیٹھا ہوگا ضرور، آپ حاجی ہیں۔ مزدلفے میں جب جاتے ہیں، عرفات سے مزدلفے کی طرف جاتے ہیں نا، مغرب کا وقت ہو گیا، پوری دنیا میں حکم یہ ہے جیسے آفتاب غروب ہو مغرب کا وقت ہو گیا، اذان ہوگی فوراً نماز۔ لیکن حج کے موقع پر جب حاجی میدان عرفات میں جاتے ہیں، پورا دن گزار دیا، آفتاب غروب ہو گیا، مولا نماز پڑھ لیں؟ نہیں، ابھی نہیں پڑھنی ہے۔ کیوں؟ میرے محبوب نے نہیں پڑھی تھی، تمہیں بھی نہیں پڑھنی، کیا کریں؟ اب چلو مزدلفے کی طرف، وہاں جا کر عشاء کے وقت میں مغرب کی نماز پڑھو، مغرب اور عشاء کی ملا کے پڑھو۔ حالانکہ پوری دنیا میں عشاء کے وقت میں اگر مغرب کی نماز پڑھی جائے قضا ہے، لیکن حج کے موقع پر مزدلفے میں مغرب کی نماز عشاء کے وقت میں پڑھو ادا ہے۔ کیوں ادا ہے؟ میرے رسول کی ادا ہے، میرے رسول کی ادا ہے، اسی لیے ادا ہے، ورنہ قضا ہے۔ سمجھ گئے بات؟ عبادت بھی وہی قبول ہے جو رسول کی ادا پر ادا ہے، ادا کے خلاف ہے نامنظور ہے، نامقبول ہے۔ تو کتنے بے وقوف ہیں یہ لوگ، اور کتنے نا سمجھ ہیں یہ لوگ، نماز کو وسیلہ مان رہے ہیں، روزے کو وسیلہ مان رہے ہیں، حج زکات کو وسیلہ مانگ رہے ہیں۔ ارے جس کے دم سے نماز ہے اس کو وسیلہ نہیں مان رہے، سب سے بڑا وسیلہ تو رسول ہے صلی اللہ علیہ وسلم۔ پھر یہ کہتے ہیں کہ اچھا تم لوگ جو وسیلہ مانگتے ہو اللہ کی بارگاہ میں، تو کیا معاذ اللہ اللہ تبارک و تعالی کسی بھی وسیلے کا محتاج ہے؟ ضروری ہے کہ کسی کا وسیلہ ہو تب وہ قبول کرے؟ بغیر وسیلے کے قبول کر سکتا ہے یا نہیں؟ کر سکتا ہے نا، اس کی شان ہے، قادر مطلق ہے، کوئی اس کو روکنے والا نہیں، کوئی ٹوکنے والا نہیں۔ ان اللہ علی کل شیء قدیر، اللہ اپنے ہر چاہے پر قادر ہے، وہ جو چاہے کر سکتا ہے، کوئی روکنے والا نہیں ہے۔ ہم کہتے ہیں ہاں ٹھیک ہے، اللہ تبارک و تعالی بغیر وسیلے کے دے سکتا ہے، بغیر وسیلے کے عطا کر سکتا ہے، مگر وہ چاہتا ہے کہ میرے محبوبوں کا وسیلہ دیا جائے، دیتا نہیں ہے۔ کیوں؟ حضرت آدم علیہ السلام سے ایک بھول ہوئی، اللہ نے فرمایا نا ولا تقرب هذه الشجره، اے آدم اس درخت کے قریب مت جانا، مت ہاتھ لگانا، شیطان نے پھسلا دیا، بھول گئے، چلے گئے، دانے گندم کھا لیا، اللہ نے زمین پر اتار دیا، حضرت آدم اور حضرت حوا سلام اللہ علیہا زمین پر اتار دیا۔ خیر وہ ایک لمبی تفصیل ہے، روتے رہے مولا معافی چاہتا ہوں, بھول ہو گئی, خطا ہو گئی, غلطی ہو گئی, معافی نہیں. روتے رہے روتے رہے روتے رہے. ایک دن خیال آیا کہ کیوں نہ محمد صلی اللہ علیہ وسلم کے وسیلے سے مانگوں. عرض کیا, اے رب العالمین, بحرمت محمد صلی اللہ علیہ وسلم معافی چاہتا ہوں. اللہ نے فرمایا, آدم تم نے محمد کو کیسے پہچانا؟ مولا جب تو نے مجھے پیدا کیا اور میرے قالب میں روح پھونکی, پہلی مرتبہ میں نے اپنا سر آسمان کی طرف اٹھایا تو میں نے لا الہ الا اللہ کے ساتھ محمد رسول اللہ لکھا ہوا دیکھا. میں سمجھ گیا یہ کوئی بہت ہی پیارا وجود ہے جس کو تو نے یہ عزت, یہ عظمت, یہ رفعت, یہ بلندی عطا فرمائی ہے کہ اس کا نام اپنے نام کے ساتھ ملا کر عرش عظیم پر لکھ دیا. اسی لیے میں نے کہا بحرمت محمد صلی اللہ علیہ وسلم معافی چاہتا ہوں. اللہ نے فرمایا, آدم تم نے ہمارے محبوب کا نام لے لیا, جاؤ محمد کے صدقے میں تمہیں معاف کر دوں. اب بتاؤ توبہ قبول ہوئی یا نہیں ہوئی؟ حضرت آدم دنیا کے پہلے انسان, حضرت آدم دنیا کے پہلے آدمی, حضرت آدم دنیا کے پہلے بشر, حضرت آدم پہلے آدمی کی توبہ قبول ہو رہی ہے تو حضور کے وسیلے سے, جو تمام آدمیوں کے باپ ہیں ان کی توبہ حضور کے وسیلے سے, تو جب آدم کی توبہ رسول کے وسیلے سے تو سارے آدمیوں کی توبہ بھی حضور کے وسیلے سے, جب باپ کی توبہ حضور کے وسیلے سے تو ہم اولاد کی توبہ بھی حضور کے وسیلے سے. اللہ تبارک و تعالی بغیر وسیلے کے معافی دے سکتا تھا یا نہیں؟ دے سکتا تھا, اس کا اختیار تھا, لیکن نہیں دی. میرے محبوب کا وسیلہ دیا, میں نے فوراً معاف کر دیا. حضرت آدم علیہ السلام سے لے کر حضرت عیسیٰ علیہ السلام تک جتنے بھی انبیاء کرام علیہ السلام آئے اور ان کی جتنی امتیں, ان کی اقوام, ان سب کا یہی عقیدہ رہا کہ مقربین کے وسیلے سے مانگی ہوئی دعا رد نہیں ہوتی, قبول ہو جاتا. رد نہیں ہوتی, قبول ہو جاتا, ان کا عقیدہ تھا. قرآن مجید فرقان حمید اٹھا کر دیکھیے, اللہ رب العالمین ایک تابوت سکینہ کا ذکر کرتا ہے. بنی اسرائیل اس صندوق کو اپنے پاس رکھتے تھے, ایک بہت بڑا صندوق تھا, اس صندوق کو اپنے ساتھ رکھتے تھے اور اللہ نے ان کو حکم دیا ہے, بنی اسرائیل جب تم جنگ کرنے کے لیے جاؤ تو اس تابوت کو, جس کو تابوت سکینہ کہا گیا, اس کو اپنے آگے رکھو. اور بنی اسرائیل کا عقیدہ کیا تھا؟ جب یہ تابوت, یہ صندوق ہمارے لشکر کے آگے ہوگا اسی جنگ میں ہمیں فتح ہوگا, یہ ان کا عقیدہ تھا. اور ہوتا یہی تھا کہ وہ تابوت, وہ صندوق بنی اسرائیل جنگ کرنے کے لیے جاتے, اپنے آگے رکھتے اور اسی کی برکت سے وہ دعا کرتے, اسی کی برکت سے فتح ہو جاتا. لیکن غور کیا کہ اس کے اندر تھا کیا, اس صندوق کے اندر, اس تابوت سکینہ کے اندر کیا تھا؟ قرآن اٹھا کر دیکھیے, قرآن کہتا ہے ان یاتیکم التابوت فیہ سکینۃ من ربکم وبقیۃ مما ترک آل موسیٰ وآل ہارون. اس کے اندر حضرت موسیٰ اور حضرت ہارون علیہ السلام کی استعمال کردہ چیزیں تھیں. بتاؤ, نبی کی بات تو بہت بلند ہے, نبی جس چیز کو استعمال کر لے اس کے وسیلے سے دعا ہو تو وہ بھی قبول ہے. کیا تھا اس کے اندر؟ حضرت موسیٰ علیہ السلام کا عصا, لاٹھی جسے لے کر وہ چلتے تھے, وہ اس کے اندر. حضرت ہارون علیہ السلام کا امامہ, وہ اس کے اندر. تورات کی تختیاں, وہ اس کے اندر. حضرت موسیٰ علیہ السلام کی نالین پاک جوتیاں, وہ اس کے اندر. ان کا لباس, وہ تابوت کے اندر. نبی نے جن چیزوں کو ہاتھ لگایا, नबी ने जिन चीजों को इस्तेमाल किया उसे उस संदूक में बंद कर दिया गया, उस संदूक में ये बरकत हो गई, जिस जग में सामने रखा उसी में फतह हो, उसी में फतह हो गई। पता चला कि नबी का मकाम तो बहुत बुलंद है, नबी जिस चीज को इस्तेमाल कर ले उसमें बरकत, उसमें बरकत है। कुरान कह रहा हजरत याकूब अलैहिस्सलाम हजरत यूसुफ अलैहिस्सलाम के गम में रोते रहे। किस्सा आपने उलमाए किराम से सुना हुआ, तफसीली वाकया है, मैं सिर्फ इशारा करके गुजर जाऊंगा। रोते रहे रोते रहे, इतना रोए कि आंखों की बिनाई जाहिर हो गई। अरसे दराज के बाद उनके भाई मिस्र पहुंचे। जब हजरत यूसुफ अलैहिस्सलाम को मिस्र की हुकूमत मिली काफी अरसे के बाद, दोनों ने एक दूसरे को पहचान लिया, अलहदा में मुलाकात हुई। हजरत यूसुफ अलैहिस्सलाम ने पूछा मेरे बाप का क्या हाल है, अपने भाइयों से पूछा। उन्होंने कहा यूसुफ तुम्हारे गम में रोते रोते बाप की बिनाई जाहिर हो गई, नाबीना हो गए, इतना रोए, इतना गम किया उन्होंने तुम्हारी जुदाई की। अब हजरत यूसुफ अलैहिस्सलाम ने क्या किया, ये नहीं कहा हाथ उठाकर दुआ करे मौला मेरे बाप की बिनाई वापस लौटा दे, दुआ नहीं की। और अगर दुआ करते तो बिनाई वापस आती या नहीं आती, आ जाती नहीं, लेकिन नहीं की। क्यों? अपनी कमीज अपने भाइयों को दे दे, मेरी ये कमीज ले जाओ, मेरे बाप के चेहरे पर डाल देना, उनकी आंखें रोशन हो जाएंगी। उन्होंने कहा ठीक है। वो कमीज लेकर चले, सफर करते करते मंजिल ब मंजिल चले जा रहे। हजरत याकूब अलैहिस्सलाम वहां से हजारों मील दूर अपने घर में, इधर ये कमीज लेकर चले, उधर हजरत याकूब अलैहिस्सलाम ने अपने घर वालों से फरमाया इन्नी लाजिदु रीहा यूसुफ, मुझे अपने बेटे यूसुफ की खुशबू आ रही है। हजारों मील दूर और खुशबू यहां पर आ रही है, किसी में इतनी ताकत हजारों मील दूर से खुशबू सूंघ ले। सूंघने की कुव्वत को कहते हैं कुव्वत शामा, सूंघने की कुव्वत, किसी की कुव्वत शामा इतनी तेज नहीं कि हजारों मील दूर से सूंघ ले। हाँ ये तो हो सकता है कि आप घर में दाखिल हुए, खाने की खुशबू आ गई, बेगम ने आज कोई अच्छी चीज पकाई, खुश हो गए, आज बिरयानी पकी, आज कोरमा पक्का, आज तो कोफ्ते पके, खुशबू आ जाती ना, खुश हो जाता है। घर में हो खुशबू आ सकती, लेकिन ये नहीं हो सकता कि मोहल्ले में किसी घर में पक रही हो तो आप सूंघ ले, ऐसा हो सकता है नहीं। इतनी तेज कुव्वत शामा नहीं है कि कहीं दूर की खुशबू सूंघ ले, ये हमारी कुव्वत का हाल है। और नबी की कुव्वत देखो, अभी हजारों मील दूर कमीज है, फरमाया इन्नी लाजिदु रीहा यूसुफ, मुझे यूसुफ की खुशबू आ रही है। घर वालों ने कहा यूसुफ की खुशबू, अरे उसे तो भेड़िया ने खा लिया, उसे तो मरे हुए काफी अरसा हो गया। फरमाया नहीं इन्नी लाजिदु रीहा यूसुफ, मुझे यूसुफ की खुशबू आ रही है। लौला अंतु फन्नदून, अगर तुम मुझे बहका हुआ ना समझो मैं यही कहूंगा मुझे खुशबू आ रही। अब वो करीब आते रहे, खुशबू तेज होती रही। जैसे ही वो घर में दाखिल हुए और उन्होंने हजरत यूसुफ अलैहिस्सलाम की कमीज हजरत याकूब अलैहिस्सलाम के चेहरे पर डाली, उसी वक्त बिनाई वापस आ गई, आंखें रोशन हो गई, उसी वक्त आंखें रोशन हो गई। तब घर वालों को यकीन हुआ वाकई ये सही कह रहे। अब बताओ कमीज ने शिफा दी या नहीं दी? कमीज अल्लाह है या गैर अल्लाह? तो गैर अल्लाह ने शिफा दी। ये कहते हैं अल्लाह के सिवा कोई शिफा ही नहीं दे सकता, अल्लाह के सिवा कोई शिफा नहीं दे सकता, तो कमीज अल्लाह है या गैर अल्लाह है? गैर अल्लाह ने शिफा दी। कमीज ने शिफा दी या नहीं दी? कमीज ने शिफा दी ना, आंखें रोशन हो गई, बिनाई वापस आ गई। तो कमीज की बात तो अलग है, कमीज को जो कुछ भी कहो, जिसकी कमीज है उसे क्या कहोगे? बरकत तो उसी की वजह से है ना। अब अपने कमीज उतार के किसी के चेहरे पे डाल दे, आ जाएगी भी नहीं वापस, या ये जितने इतराज करते हैं इनकी कमीज उतार के डाल दो, आएगी भी नहीं वापस, नहीं और चली जाएगी, क्या आंखें नहीं खराब हो जाए। पता चला अल्लाह के नबी की शान ये है, उसका वसीरा तो दूर की बात है, जिस चीज को नबी इस्तेमाल कर ले, जो चीज उसके जिस्म से मस हो जाए उसमें बरकतें शामिल हो जाए, उसके अंदर खिफा पैदा हो। कमीज को वसीरा बना दिया, याकूब अलैहिस्सलाम की आंखें रोशन हो गई। इसीलिए हम मुकर्रबीन बारगाह इलाही का वसीरा तलाश करते हैं। कुरान ने कहा वब्तगु इलैहिल वसीला, अल्लाह की बारगाह में वसीला तलाश करो। तो अब ये कहते हैं नेक अमाल वसीला, नमाज, रोजा, हज, जकात, सदकात, खैरात, ये जितनी चीजें हैं ये वसीला। हम क्या कहते हैं अहले सुन्नत व जमात, हमारा अकीदा क्या है? हम कहते हैं बिला शुबा नेक अमाल वसीला हैं। नमाज रोजा हम इनकार नहीं करते, बेशक ये वसीला, लेकिन मुकर्रबीन बारगाह इलाही बदरजे आला वसीला, वो इससे बढ़कर वसीला है। क्यों? इसलिए कि नमाज रद्द की जा सकती है, रोजा रद्द किया जा सकता है, हज रद्द किया जा सकता है, जितने भी हम नेक अमल कर रहे हैं रद्द हो सकते हैं या नहीं हो सकते हैं ना। किसी अमल में रियाकारी आ जाए, दिखावा आ जाए, ना मंजूर है ना मकबूल है। अल्लाह की बारगाह में वो अमल कबूल है जो खालिस उसकी रजा के लिए, दिखावा ना हो, रियाकारी ना हो, हज इसलिए ना हो कि लोग मुझे हाजी कहें, नमाज इसलिए मत पढ़ो कि लोग नमाजी कहें, रोजा इसलिए ना रखो कि लोग रोजेदार कहें, ज़कात और सदकात और खैरात दिखा कर मत दो कि लोग कहें बड़ा सखी है, नहीं सिर्फ अल्लाह की रजा की। रब जाने या तुम जानो तीसरा कोई नहीं, इतने छुप कर इबादत करो कि रब जानता है और कोई नहीं जानता। जिस अमल में रियाकारी आ जाएगी रब हो जाएगी, तो नमाज रोजा ज़कात बिना शुबा वसीला है, लेकिन ये रद्द हो सकते हैं। हमारे किसी अमल में दिखावा आ जाए, रियाकारी आ जाए, अल्लाह तबारक व तआला रद्द कर सकता है, लेकिन मुकर्रबीन अंबिया और औलिया अल्लाह की बारगाह में ऐसा वसीला है कि जिनकी सिफारिश रद्द नहीं की जाती, कबूल ही कबूल, कभी रद्द नहीं की जाती, कबूल ही कबूल। जिसके लिए दस्ते मुबारक उठा दिए उसी के लिए दुआ कबूल, ये अल्लाह तबारक व तआला की शान। और याद रखिए यही अकीदा सहाबा इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन का, हजरत उमर रदियल्लाहु ताला अन्हु अपने दौरे खिलाफत में कहत साली होती तो हजरत अब्बास रदियल्लाहु ताला अन्हु को बुलाते, अपने पास खड़ा करते और फिर दुआ करते, मौला हम तेरे नबी जनाबे मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वसीले से दुआ करते थे, मौला अब उनके चचा के वसीले से दुआ कर रहे हैं, बारिश बरसा दे। उसी वक्त बारिश नाजिल हो जाती, उसी वक्त बारिश नाजिल हो जाती। अब इसको देखकर उन्होंने कहा देखो हजरत उमर ने हुजूर का वसीला नहीं लिया, तुम तो हुजूर का वसीला लेते हो ना, उन्होंने हुजूर का वसीला लिया, उन्होंने तो हजरत अब्बास का वसीला लिया जो सरकार के चचा थे। उलमा ने लिखा, मुफस्सरीन और मुहद्दिसीन ने लिखा, सुनो हजरत उमर रदी अल्लाह ताला अन्हु ये बताना चाहते थे कि नबी पाक अलैहिस्सलातु वस्सलाम का वसीला तो कबूल ही कबूल है, उनसे ताल्लुक रखने वाला जो भी होगा उसके वसीले से मांगोगे तब भी दुआ कबूल, जो उनका जितना करीब है उसका वसीला उतना ही कबूल। तो हजरत अब्बास रदी अल्लाह ताला अन्हु के वसीले से मांगा, अल्लाह ने बारिश बरसा। इसी तरह कुछ कहते नहीं जिंदा का वसीला जायज है, विसाल हो जाए तो वसीला जायज है, अगर मौजूद है اس کے وسیلے سے دعا کر. وصال ہو گیا, فوت ہو گیا, مزار میں پہنچ گیا, تب وسیلہ جائز نہیں. اب سنو, اللہ فرماتا ہے وَلَوْ أَنَّهُمْ إِذْ ظَلَمُوا أَنفُسَهُمْ جَاءُوكَ. اے محبوب صلی اللہ علیہ وسلم, جب لوگ اپنی جانوں پر ظلم کر بیٹھے, کوئی گناہ کر بیٹھے, جاؤ اے محبوب آپ کے پاس آ جائے, فاستغفر اللہ, اللہ سے مدد طلب کریں, استغفار کریں, توبہ کریں. واستغفر لهم الرسول, اور رسول صلی اللہ علیہ وسلم ان کے لیے اپنے دستے مبارک اٹھا دے, لوجد اللہ تواب رحیم, تو اللہ کو بہت زیادہ رحم کرنے والا پا لے. قرآن کہتا ہے, ایک دیہاتی نے یہ آیت سنی اور سن کر اپنے شہر سے چلا مدینہ طیبہ کی طرف. سفر کرتا رہا, منزل بمنزل چلتا رہا, مدینہ طیبہ پہنچ گیا. جب وہاں پہنچا تو صحابہ سے پوچھا, نبی پاک علیہ الصلوۃ والسلام کہاں ہیں, مجھے ان سے ملنا, ان کی بارگاہ میں جانا. صحابہ نے کہا, حضور کا تو وصال ہو گیا, سرکار پردہ فرما چکے, ابھی چند روز پہلے ہی حضور کا وصال ہوا. رونے پیٹنے لگا, میں تو یہ آیت سن کر آیا تھا, اللہ تو فرماتا ہے جب لوگ اپنی جانوں پر ظلم کر بیٹھے ہیں محبوب وہ آپ کے پاس آ جائیں, اب پھر اللہ سے مدد طلب کریں, پھر رسول ان کے لیے دستے مبارک اٹھا دیں تو اللہ کو رحم کرنے والا پا لیں گے. اب میں کہاں جاؤں؟ اچھا ایسا کرو, مجھے حضور کے روضے پر لے چلے. انہوں نے بتایا کہ مسجد نبوی میں فلا مقام پر سرکار کا روضہ مبارک. اب وہ دیہاتی آدمی حضور کے روضے پر آیا, صحیح حدیث ہے سرکار کے روضے مبارک پر آیا, اور آ کر کہتا ہے, یا رسول اللہ صلی اللہ علیہ وسلم, میں گناہگار, سیاہکار, خطاکار, قرآن کی آیت سن کر میں آپ کی بارگاہ میں آیا. اللہ فرماتا ہے جب لوگ اپنی جانوں پر ظلم کر بیٹھے ہیں محبوب آپ کے پاس آ جائیں, اللہ تو آپ کی بارگاہ میں بھیج رہا ہے, اور جب میں آپ کے پاس آیا آپ اللہ کی بارگاہ میں چلے گئے. اب میرے گناہوں کی مغفرت کیسے ہوگی, میری خطاؤں کی مغفرت کیسے ہوگی؟ اللہ نے آپ کے پاس بھیجا اور جب میں آیا تو آپ کا وصال ہو گیا, آپ اللہ کی بارگاہ میں چلے. رو رہا ہے, گڑگڑا رہا ہے, چیخ رہا ہے حضور کے روضہ مبارک پر. دیکھنے والوں نے دیکھا کہ جب وہ اپنا درد دل بیان کر رہا تھا, رو رہا تھا, روضہ رسول سے آواز آئی, جا تیری مغفرت ہو گئی, جا تیری مغفرت ہو گئی. خوش ہو گیا اور خوشی خوشی چلا گیا. سرکار نے سنا یا نہیں سنا؟ نہ صرف سنا بلکہ جواب بھی دیا, مغفرت کی سند بھی عطا فرمایا. پتا چلا کہ زندگی میں پکارو تب بھی سنیں گے, وصال کے بعد پکارو تب بھی سنیں گے. فرمایا نبی پاک علیہ الصلوۃ والسلام نے, ان اللہ حرم علی الارض ان تاکل اجساد الانبیاء, اللہ نے زمین پر حرام کر دیا ہے نبیوں کے جسموں کا کھانا. زمین انبیاء کے جسموں کو نہیں کھا سکتی. فنبی اللہ حی یرزق, اللہ کا نبی زندہ ہوتا ہے اور اسے رزق بھی دیا جاتا ہے, اسے رزق بھی دیا جاتا ہے. یہیں سے اہل سنت کا عقیدہ ثابت ہو گیا کہ ہم زندہ کا وسیلہ بھی لیتے ہیں, وصال شدہ کا وسیلہ بھی لیتے ہیں. تو نیک اعمال بلا شبہ وسیلہ ہیں, لیکن مقربین بارگاہ رب العزت بدر کے اعلیٰ وسیلہ ہیں. نیک اعمال رد کیے جا سکتے ہیں, انبیاء اور اولیاء کا وسیلہ رد نہیں کیا جا سکتا. صحابہ کرام رضوان اللہ تعالیٰ علیہ مجمعین حضور کی استعمال کردہ چیزوں سے برکت حاصل کرتے تھے. حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے پاس سرکار کے ناخون تھے, ناخون مبارک. فرمایا جب مجھے قبر میں لٹایا جائے حضور کے ناخون میری آنکھوں پر, میرے چہرے پر رکھ دیے جائے, اس کی برکت سے میری بخشش ہو جائے. ام المومنین حضرت ام سلمہ رضی اللہ تعالی عنہ ان کے پاس ایک موئے مبارک چاندی کی ڈبیا میں رکھ کر ادب سے احترام سے اوپر رکھتی تھی. बीमार लोग आते थे, डिबिया निकालती थी, सरकार का मुंह मुबारक पानी में डुबोती थी और पानी बीमारों को पिला देती थी, उनको शिफा हो जाती। एक मुंह मुबारक से सब शिफा हासिल कर रहे। पानी की एक मशक होती ना चमड़े की, आजकल तो पता नहीं होती है या नहीं होती। एक दिन नबी पाक अलैहिस्सलातु वस्सलाम ने उस मशक से मुंह लगाकर पानी पी लिया। सहाबा ने उसका जो गला था काट के अपने पास रख लिया कि यहां हुजूर के मुबारक लब लगे थे, बरकत के लिए अपने पास रख लिया। ये शान है नबी पाक अलैहिस्सलातु वस्सलाम की और ये मोहब्बत है सहाबा इकराम रिज़वानुल्लाह तआला अलैहिम अजमईन। हजरत खालिद बिन वलीद रदी अल्लाह ताला ने एक मुए मुबारक अपनी टोपी के अंदर रखते थे और जब जंग पर जाते थे तो टोपी अपने सर पे रखते थे। और अकीदा क्या था कि इस टोपी में मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का एक मुए मुबारक है, ये टोपी मेरे सर पर होगी तो मुझे फतह होगी। और हर जंग में फतह होती थी। एक दिन जंग लड़ रहे हैं, अचानक टोपी सर से नीचे गिर गई, जमीन पर गिर गई। उधर काफिर ने तलवार उठाई और करीब था कि आपका सर तन से जुदा कर दे, आपने उसकी परवाह नहीं की, घोड़े से नीचे उतरे और टोपी तलाश कर रहे, कभी इधर देख रहे हैं कभी उधर देख रहे हैं। वो हैरान हुआ, जब टोपी मिली आपने चूमा और अपने सर पे रख ली। उसने कहा, खालिद बड़ी नादानी की तुमने, बड़ी ना समझी की, अरे इस टोपी के खातिर अपनी जान को खतरे में डाल दिया। मैं चाहता था तुम्हारा सर तन से जुदा कर देता, तुमने अपनी जान की परवाह नहीं की, इतनी मामूली टोपी को तलाश करने के लिए जंग को रोक दिया, घोड़े से उतर गए और जमीन पर जाकर टोपी तलाश कर रहे हो। अब सुनो आशिक रसूल का जवाब। फरमाया हजरत खालिद बिन वलीद रजी अल्लाह तआला अन्हु ने, यह मामूली टोपी नहीं है, इसमें मेरे आका जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का एक मुंह मुबारक है। मेरा अकीदा है जब मेरे सर पर होगी मुझे कोई चीज नहीं दे सकता, फतह ही फतह है। और इसी की बरकत से हर मैदान में मुझे फतह होती, मेरी जान चली जाए ये टोपी मुझे अपनी जान से ज्यादा अजीज। उठाकर सर पे रखी और जंग शुरू की और उस जंग में फिर आपको फतह हासिल। ये सहाबा का अकीदा। बताओ मुए मुबारक वसीला बना या नहीं बना? अंबिया की बात तो बहुत बुलंद है, जिन चीजों को इस्तेमाल कर ले वो चीजें बरकतें अता करें तो अंबिया की बरकत क्या? जहां वो खुद हो वहां कितनी बरकतें हो, जिस रोजे में रसूल आराम फरमा है वहां कितनी बरकतें। पता चला कि हम अहले सुन्नत व जमात का अकीदा यही है कि हम मुकर्रबीन बारगाह इलाही का वसीला लें, उनके वसीले से दुआ मांगते हैं और इस अकीदे से मांगते हैं कि अल्लाह तबारक व तआला इस दुआ को रद्द नहीं फरमाएगा, कबूल ही कबूल फरमाएगा। और इसीलिए अल्लाह तबारक व तआला उस दुआ को कबूल करता है। ताबूत सकीना बनी इसराइल अपने आगे रखते थे, जिस जंग में वो ताबूत उनके आगे होता उसी जंग में उन्हें फतह हासिल हो जाता। बाकी तमाम चीजें एक तरफ, आखिरी चीज बयान करके अपनी गुफ्तगू को खत्म करूं। कयामत का दिन होगा, नबी पाक अलैहिस्सलातु वस्सलाम की हदीस शरीफ है, सही हदीस, सरकार ने फरमाया तमाम लोग बेचैन बेकरार खुदा के खौफ से डर रहे हैं, कोई सिफारिशी मिल जाए जो अल्लाह की बारगाह में हमारी सिफारिश कर दे हमारे गुनाह माफ हो जाए। हजरत आदम अलैहिस्सलाम के पास, ए आदम आप अबुल बशर हैं, तमाम इंसानों के बाप हैं, अल्लाह की बारगाह में हमारी सिफारिश कर दीजिए। फरमाते नहीं, इज़हबू इला गैरी, जाओ किसी और के पास, मैं सिफारिश नहीं कर सकता, आज तो मैं भी डर रहा। फिर गए हजरत नूह अलैहिस्सलाम के पास, फिर इब्राहिम खलीलुल्लाह, फिर इस्माइल ज़बीहुल्लाह, फिर मूसा कलीमुल्लाह, फिर ईसा रूहुल्लाह, सबके पास जा रहे हैं, सारे नबियों ने इनकार कर दिया। आज कयामत का दिन है, आज खालिक कायनात अपने आप को जब्बार और कहार कहकर पुकार रहा। आज किसी में हिम्मत नहीं कि अल्लाह की बारगाह में सिफारिश करे। सरकार फरमाते फिर उम्मत مایوس ہو جائے، اب کہاں جائیں؟ 1,24,000 پیغمبر علیہ السلام یا قوموں میں جتنے بھی تھے سب نے انکار کر دیا، ہم نہیں سفارش کر سکتے تمہاری، ہماری ہمت نہیں کہ اللہ کی بارگاہ میں سفارش کریں، پریشان ہیں، غم سے نڈھال ہیں، اب گناہوں کا کفارہ کیسے ہوگا، بخشش کیسے ہوگی، مغفرت کیسے ملے گی؟ اچانک دیکھا سامنے سرکار ابد قرار، احمد مختار، حبیب کردگار، جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم سامنے سے تشریف لا رہے، حضور کو دیکھا، سرکار کے چہرے اندر پر نظر پڑی، ساری پریشانی دور ہو گئی، ارے آقا تشریف لے آئے، مولا تشریف لے آئے، ماما تشریف لے آئے، منجا تشریف لے آئے، رحمت للعالمین آ رہے ہیں، شفیع المذنبین آ رہے ہیں، محبوب رب العالمین آ رہے ہیں، جیسے ہی حضور کو دیکھا عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم سب نے ہمیں ہٹا دیا، سب نے معذرت کر لی، اللہ کی بارگاہ میں کوئی سفارش نہیں کر سکتا، اے اللہ کے حبیب ہمارے گناہوں کی مغفرت کیسے ہو، کیسے بخشش ملے گی؟ سرکار نے فرمایا آؤ میرے دامن کرم میں آ جاؤ، آج ہی کے دن کے لیے میں ہوں، میں تم سب کی سفارش کروں، اللہ فرماتا ہے سوف یوتی کربو کا فطر دا، اے محبوب ہم آپ کو اتنا دیں گے کہ آپ ہم سے راضی ہو جائیں گے، اتنا دیں گے کہ آپ ہم سے راضی ہو جائیں گے، اور سرکار نے فرمایا میں راضی نہیں ہوں گا جب تک ایک امتی بھی جہنم میں رہ جائے، سب کو جنت میں لے جاؤں، بتاؤ سفارش ہوگی یا نہیں ہوگی، وسیلہ ہوگا یا نہیں ہوگا، اگر یہ وسیلہ نہ ہوتا تو کیسے بخشش ہوتی، سفارش کون کرتا؟ نبی پاک علیہ الصلوۃ والسلام فرماتے پھر میں سجدے میں سر رکھ دوں گا، اللہ فرمائے گا ارفع راسک یا محمد صلی اللہ علیہ وسلم، اے محمد صلی اللہ علیہ وسلم سجدے سے سر اٹھائیے، جس کی سفارش کریں گے قبول کی جائے گی، جس کی شفاعت کریں گے مغفرت کر دی جائے گی، پس حضور علیہ الصلوۃ والسلام پھر اپنے دستے مبارک اٹھا کر دعا کریں گے، اللہ رب العالمین اگلے پچھلے سب گناہوں کو معاف فرما کے جنت میں داخل، سرکار نے فرمایا اس دن حمد کا جھنڈا میرے ہاتھ میں ہوگا، بزرگی میرے پاس ہوگی، جنت کی چابی میرے دستے مبارک میں ہوگی، میں جس کو چاہوں گا جنت میں داخل کر دوں، یہ شان ہے نبی پاک علیہ الصلوۃ والسلام، اسی لیے اہل سنت مطمئن ہے ہم رسول اللہ کے جنت رسول اللہ کے، ہم رسول اللہ کے جنت رسول اللہ کے، تو رسول عاشقوں کو تو آنے دیں گے، جو وسیلے کو مانے گا اسی کو تو آنے دیں گے، جو نہیں مانے گا اس کو کیسے آنے دیں گے، یہ تو مانتا ہی نہیں تو اس کو ایک طرف کرو، جو مانتا ہے وہ آ جائے، تو وسیلے کو مانتے ہو یا نہیں، جنت میں جانا ہے یا نہیں، سب کو نہیں جانا میرے خیال سے، اچھا جانا چلو اچھا، تو اس لیے قرآن نے کہا یا ایھا الذین آمنوا اتقوا اللہ، اے ایمان والو اللہ سے ڈرو، وابتغوا الیہ الوسیلہ، اور اس کی بارگاہ میں وسیلہ تلاش کرو، اور وسیلہ انبیاء ہیں، وسیلہ اولیاء ہیں، وسیلہ نیک اعمال ہیں، یہ ساری چیزیں وسیلہ ہیں، لیکن سب سے محکم وسیلہ جو ہے نبی پاک علیہ الصلوۃ والسلام کی ذات، ہر کوئی اپنے اپنے مقام اور مرتبے کے مطابق سفارش کرے گا، حافظ قرآن بھی سفارش کرے گا، اور خود قرآن بھی اپنے پڑھنے والے کی سفارش کرے گا، اولیاء بھی سفارش کریں گے، انبیاء بھی سفارش کریں گے، سب سے بڑھ کر شفاعت کبریٰ جو ہوگی ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم، اور جب سرکار شفاعت فرما دیں گے پھر اگلے پچھلے کیا سب کے سب جنت میں داخل ہو جائیں، کیونکہ اللہ تبارک و تعالی حضور علیہ الصلوۃ والسلام کی رضا چاہتا ہے، خدا کی رضا چاہتے ہیں دو عالم، خدا کی رضا چاہتے ہیں دو عالم، خدا چاہتا ہے رضا محمد، خدا چاہتا ہے رضا محمد صلی اللہ علیہ وسلم، تو اللہ اپنے رسول کی رضا چاہتا، اور اس میں ایک نقطہ اور ہے، اللہ نے کیا فرمایا بلا سوف یوتی کا رب کا فطر، اے محبوب ہم آپ کو اتنا دیں گے کہ آپ راضی ہو جائیں، लेकिन ये नहीं बताया कितना देंगे, ये नहीं बताया। एक मिकदार होती है ना, हम आपको 1,000 देंगे आप राजी हो जाएंगे, हम 10,000 देंगे आप राजी हो जाएंगे, नहीं हम इतना देंगे कि आप राजी हो जाएंगे। अब इसकी एक ऐसी मिसाल दे दूं ताकि बात आपके जहन में बैठ जाए, बस ये आखिरी बात, इसके बाद गुफ्तगू को खत्म। मिसाल के तौर पर मेरे पास खान मोहम्मद साहब आए, मैंने इनसे कहा मैं आपको 10,000 दूंगा तो आप राजी हो जाएंगे, ठीक है ना। अब मैंने पैसे निकाले, मिसाल आप समझ लें तो बात आपकी समझ में आ जाए। अब मैंने पैसे निकाले तो मैं इनके चेहरे को नहीं देख रहा, मैं पैसे को देख रहा हूं, क्योंकि मैंने क्या कहा था, 10,000 दूंगा तो आप राजी हो जाएंगे, 10,000 की कैद लगा दी ना शर्त। अब मैं पैसे गिन रहा हूं, 1,000 फिर गिने, 2,000 फिर गिने, 3,000 4,000 5,000, क्यों, मैं चेहरे को नहीं देख रहा, मैंने सिर्फ ये कहा था 10,000 दूंगा। और अगर मैं ये कह दूं मैं इतना दूंगा कि आप राजी हो जाएंगे, तो फिर मैं क्या करूंगा, पैसे इकट्ठे करके रख दूंगा। अब पैसे को नहीं देख रहा, इनके चेहरे को देख रहा हूं, पैसे दिए जा रहा हूं, चेहरे को देख रहा हूं राजी हुए या नहीं। 10,000 दे दिए, फिर चेहरे को देखा राजी हुए, फिर 20,000 दे दिए, देखा राजी हुए, फिर 30,000 राजी हुए, समझ गए बात। कैद नहीं लगाई, अगर 10,000 की कैद लगाता तो मैं पैसे को देखता, मैंने तो इनकी रजा की कैद लगाई, मैं इतना दूंगा आप राजी हो जाएंगे, अब पैसे को नहीं देख रहा चेहरे को देख। मेरे रब ने इसी दिए उम्मतियों को बख्शने के लिए कैद नहीं लगाई। महबूब हम 1,000 उम्मतियों को बख्शेंगे, या 1,00,000 को बख्शेंगे, या 1 अरब को बख्शेंगे, या 1 करोड़ को बख्शेंगे, नहीं। वनसौफ युतीक रब्बुका फतरदा, महबूब इतने देंगे कि आप राजी हो जाएंगे। रब रसूल के चेहरे को देख रहा है और उम्मतियों को बख्श रहा है, रसूल राजी हुए या नहीं। और रसूल फरमाते मैं राजी नहीं हूँ जब तक एक उम्मती भी जान में रहे, हम रसूलुल्लाह के जन्नत रसूलुल्लाह। अब इत्मीनान हो गया ना, लेकिन इत्मीनान करके ऐसे नहीं बैठ जाना कि नमाजें छोड़ दो, नमाजें जरूरी हैं, तमाम चीजें जरूरी हैं, नेक अमल करते रहो और उम्मीद रखो कि नबी पाक अलैहिस्सलाम शफाअत फरमाएंगे और शफाअत कबूल होगी इंशाअल्लाह, सब के सब जन्नत में पहुंचे। कुरान ने कहा या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वब्तगू इलैहिल वसीला, कुरान तो वसीला तलाश करने का हुक्म दे रहा है। और जब हमने वसीला तलाश किया, अंबिया का वसीला, औलिया का वसीला, कुरान का वसीला, नेक अमल का वसीला, ये सारे वसीले हैं, लेकिन जिसके दम से ये वसीले मिले, ज़ाते पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, अगर वो ना होते तो ना नमाज, ना रोजा, ना हज, ज़कात, कोई चीज ना होती। सरकार के दम कदम से ये सारी चीजें मिली, इसलिए सबसे बढ़कर वसीला हुजूर अलैहिस्सलाम की जात। इसी अकीदे पर कायम दायम रहिए। अल्लाह तबारक व तआला हम सबको अहले सुन्नत व जमात के अकाइद पर कायम दायम रखे और इसी पर हम सबको मौत अता फरमाए। आखिर में जामा मस्जिद मोहम्मदी की इंतजामिया जिन्होंने बड़ी प्यारी महफिल सजाई और हर महीने बड़े खुलूस और मोहब्बत के साथ ये तसलसल के साथ ये महफिल जारी रखे हुए हैं, अल्लाह तबारक व तआला इन तमाम नौजवानों को, आप तमाम हजरात को सेहत और तंदुरुस्ती के साथ उम्र तवील अता फरमाए और इन महाफिल को मजीद जारी रखने की तौफीक अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।
ارے مصطفیٰ جان رحمت پیدا کو سلام، مصطفیٰ جان رحمت پیدا کو سلام، شمع بزم ہدایت پیدا کو سلام، شمع بزم جس کے مولا نبی اس کے مولا علی، جس کے مولا نبی اس کے مولا سے محبت پیدا ہو سلام مصطفیٰ جان رحمت پیدا ہو سلام شمع بزم ہدایت پیدا ہو سلام شمع بزم اور طاہر اشرف میرے رہبروں رہنما طاہر اشرف میرے رہبروں رہنما فخر بزم ولایت پیدا ہو سلام مصطفیٰ جان رحمت پیدا ہو سلام شمع بزم ہدایت پیدا ہو سلام شمع بزم احمد اشرف میرے مرشد با کمال احمد اشرف میرے مرشد با کمال سے شیخ طریقت پیدا ہو سلام مصطفیٰ جان رحمت پیدا ہو سلام شمع بزم ہدایت پیدا السلام اے تاجدار انبیاء السلام اے رازدار کبریا ناظر رسول اور یہ سلام عاجزانہ
اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه تنجينا بها من جميع الاحوال والافات وتقضينا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك اعلى الدرجات وتبلغنا بها افضل الغايات من جميع الخيرات في الحياه وبعد الممات انك على كل شيء قدير اے الہ العالمین بارہ کلام پاک 141 مرتبہ سورہ یاسین 141 مرتبہ سورہ ملک اور 300,000 مرتبہ درود شریف ان تمام کا ثواب نبی کریم رؤوف الرحیم صلی اللہ علیہ وسلم کی بارگاہ بے کس پناہ کو یا اللہ مہات المومنین صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین تابعین تبع تابعین بزرگان دین اولیاء کاملین کے ارواح مقدسہ کو اس کے ثواب سے مستفید فرمائے خصوصاً قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی اور اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نور اللہ مقدہم کے ارواح مقدسہ کو اس کے ثواب سے مستفید فرمائے یا اللہ ان کے قبور کو نور الالا نور فرمائے
یا اللہ ان کے درجات کو بلند سے بلند تر فرما، یا اللہ ان کے وسیلہ جلیلہ سے ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفاء کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر، جو قرض دار ہیں انہیں بار قرض سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو سائی بے اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار فرما۔ اے الہ العالمین، جو بچے امتحانات دے رہے ہیں مولا ان سب کو ان میں کامیابی عطا فرما۔ محمد عمران صاحب کی مغفرت کے لیے دعا فرمائیں، اللہ تبارک و تعالیٰ ان کی مغفرت فرمائیں اور ان کو جنت الفردوس میں اعلیٰ مقام عطا فرمائیں۔ اے الہ العالمین، محمدی مسجد کی انتظامیہ نے جس خلوص اور محبت کے ساتھ یہ محفل منعقد کی، ان کے تمام معاونین اور جن لوگوں نے دام درہم سفن قدم جس طرح بھی ان کے ساتھ تعاون کیا، مولا ان سب پر اپنی رحمتیں برکتیں نازل فرمائیں، ان سب کے علم میں، امن میں، عمر میں برکت عطا فرمائیں، ان سب کے روزگار میں ترقی عطا فرمائیں، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور دور۔ ان اللہ وملائکتہ یصلون علی النبی، یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد سناتاً دائمتاً بدوام الملک الحی القیوم، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔